रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै दलित समुदायको अधिकारको कार्यान्वयनमा सरकार प्रतिबद्ध। विश्वव्यापी तापक्रम वृद्धिसँगै तराईमा तातो हावाको जोखिम बढ़ेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध। इजरायल र लेबनानद्वारा आपसी युद्ध विरामलाई प्रभावकारी रूपमा लागू गर्ने सहमति। र मलेसिया मा जारी एसीसी महिला क्रिकेट कपमा नेपालको लगातार दोस्रो जीत।
एसी सकियो, अब रमाइलो सुरु भयो।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो। विक्रम सम्मत 2063 जेठ 21 गते नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाउने गरिएको छ। यसैबीच सभामुख डीपी अर्यालले संविधानको धारा 40 व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनको लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य राजनीतिक दल नागरिक समाज संचार क्षेत्र शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले दलित समुदायको सम्मान सुरक्षा समान अवसर र न्याय सुनिश्चित नगरी नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक बन्न नसक्ने बताउनुभयो। उहाँले दलित समुदायले भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद पूर्ण रूपमा सचेत रहेको तथा समाधानको लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासका काममा प्रतिबद्ध भएर लागेको बताउनु भएको छ। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा मन्त्री खनालले नागरिकता परिवर्तन प्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बद्ध सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा दिगो विकास साझेदारीका प्रयासलाई अघि बढ़ाउन आवश्यक रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नता मार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढ़ाइने उहाँको भनाइ छ। विकास साझेदारहरूसँगको साझेदारीलाई सुदृढ पार्न अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न तथा क्षेत्रीय र बहुपक्षीय मंचहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउन सरकार लागि परेको मन्त्री खनालले स्पष्ट पार्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रविधि कृत्रिम बौद्धिकता र अल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमको रूपमा काम गरिरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोड़ेको बताउनुभयो। आधुनिक संचार प्रणाली र सामाजिक सञ्जालको विकास हुनु अघि पनि कथा वाचन लोकगीत र मौखिक परम्पराले समाजलाई जोड़ेको उल्लेख गर्दै संचार मन्त्री तिमल सिन्हाले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिष्कृत हुँदै आएको बताउनुभयो। विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहरूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले लूको जोखिम रहेका तराईका जिल्लामा जोखिम न्यूनीकरणको लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। यसैबीच अत्याधिक गर्मी र तातो हावा लूको कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोश हुन थालेपछि बर्दीवास नगरपालिकाले नगरभित्र संचालित सम्पूर्ण विद्यालय 3 लागि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार बढ़दो गर्मी र तातो हावाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि नगर कार्यपालिकाको निर्णय अनुसार 3 सामुदायिक निजी तथा धार्मिक विद्यालयमा विदा दिएको हो। तराईका धेरै जसो जिल्लाहरूमा केही दिन अघिदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाड़ी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको भए पनि मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा तातो हावाको लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाड़ी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढ़ेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद रामप्रसाद दाहालले बताउनुभयो।
विशेष गरी पहाड़ी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभागहरूमा तातो दिन जारी नै रहने देखिन्छ। पूर्वी क्षेत्रको तराई क्षेत्रहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशहरूको तराई क्षेत्रहरूतिर आगामी 3 दिनमा पनि तातो दिन रहने जस्तो सम्भावना देखिन्छ। ठाउँ अथवा स्टेशन अनुसार फरक पर्छ। त्योभन्दा अगाडि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईतिर 40 डिग्रीहरू घटेको थियो 2-3 वटा स्टेशनहरूमा। अहिले धेरै जसो स्टेशनतिर 38-38 डिग्रीसम्म पुगेको छ र 40 सम्म पुग्न सक्ने सम्भावना रहेको छ।
तापक्रमको अवस्था स्टेशन अनुसार घटबड हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसमबारे जानकारी राखेर मात्रै बाहिर निस्कनुपर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ने भएकाले खेतबारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बच्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कनै परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपड़ा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेशनबाट बच्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल।
मेघ गर्जन कट्याङ सहित नै मध्यम समयको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्नु, दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु र यातायातहरू सडकतिर हुनेहरूले पनि यसलाई चाहिँ विशेष ध्यान दिएर योजनाहरू बनाउने, पानी पिउने, हाइड्रेटेड रहने, बाहिर धेरै एक्सपोज
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको आज संघीय संसद सचिवालयमा बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्य निर्देशक र संचालक सदस्यहरू विषयविज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्ने र विज्ञान अरू शाखालाई समेत प्रयोगशालासँग जोड्नुपर्ने भन्दै सांसदहरूले नेपाल प्रहरीले संचालन गर्दै आएको प्रयोगशालासँगको सम्बन्ध पनि विधेयकमा स्पष्ट गरिनुपर्नेमा जोड़ दिनुभयो। यसै गरी प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः टेस्ट गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमूना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनुपर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई राजनीतिक र प्रशासनिक नेतृत्वबाट अलग गरिनुपर्ने विचार सांसदहरूले व्यक्त गर्नुभयो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागि परेको बताउनुभयो। समिति सभापति डाक्टर ओजस्वी शेरचनले विषय विज्ञहरूसँग विस्तृत छलफल गरेपछि मात्रै विधेयकमाथि दफावार छलफल आरम्भ गरिने बैठकलाई जानकारी दिनुभयो। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चारवटा विद्यालयमा पाँचजना भन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन्। स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्यार्थीलाई शहरका विद्यालयमा पढ़ाउनु तथा धार्मिक विद्यालयमा भर्ना गरिनुले ती विद्यालयमा विद्यार्थी संख्या घटेको हो। जिल्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिकाका चारवटा विद्यालयमा पाँच भन्दा कम विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो तीन बजेको समाचार। अब केही बेर विज्ञापन।
एसई सक्यो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएको छ। बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको धारणा छ। राष्ट्रसंघीय मुख्यालयमा आज आयोजित बहुपक्षीयताको भविष्य सन् 2030 पछिको लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनुभयो। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनको लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ़ गर्नुपर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र लेबनानले आपसी युद्ध विरामलाई प्रभावकारी रूपमा लागू गर्ने सहमति गरेका छन्। इरानको समर्थन प्राप्त लड़ाकु समूह हिजबुल्लाहले इजरायल विरूद्धको आक्रमण पूर्ण रूपमा रोके मात्र यो युद्ध विराम लागू हुनेछ। इजरायलले पछिल्लो पटक गरेको आक्रमणमा लेबनानमा 9 जनाको मृत्यु भएपछि हिजबुल्लाहले पनि इजरायलतर्फ रकेट प्रहार गरेको थियो। अब खेलकुद। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर क्रिकेट कपमा लगातार दोस्रो जीत निकालेको छ। समूह डी अन्तर्गत आज भएको खेलमा नेपालले भूटानलाई 51 रनले हराएको हो। जीतसँगै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसअघि समूहको पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले हराएको थियो। जीतको लागि 114 रनको लक्ष्य पछ्याएको भूटानले बीस ओभरमा 8 विकेटको क्षतिमा 62 रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले 19.5 ओभरमा सबै विकेटको क्षतिमा 113 रन बनाएको थियो। नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रन रेटका आधारमा एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो। 18 देशको सहभागिता रहेको प्रतियोगितामा समूह डीमा नेपालसहित कतार, हङकङ र भूटान रहेका छन्। क्वार्टर फाइनल खेलका विजेता एसीसी एसिया कपमा छनौट हुनेछन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै दलित समुदायको अधिकारको कार्यान्वयनमा सरकार प्रतिबद्ध। विश्वव्यापी तापक्रम वृद्धिसँगै तराईमा तातो हावाको जोखिम बढ़ेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध। इजरायल र लेबनानद्वारा आपसी युद्ध विरामलाई प्रभावकारी रूपमा लागू गर्ने सहमति र मलेसियामा जारी एसीसी महिला क्रिकेट कपमा नेपालको लगातार दोस्रो जीत। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।